यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अच्युत अर्याल। शुरूमा प्रमुख समाचार। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा नयाँ सरकार गठनका लागि दावी। आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन दलहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। 13 वटा अस्पतालमा अक्सिजन प्लान्ट र एचडीयू जडानका लागि अर्थ मन्त्रालयबाट 17,87,00,000 निकासा। नेपालमा आज थप 8,607 जनामा कोरोना संक्रमण पुष्टि। संक्रमणबाट आज 177 जनाको मृत्यु। 7,890 जना संक्रमण मुक्त। र विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या हाल सार्वजनिक भएको तथ्याङ्क भन्दा 3 गुणासम्म बढ़िरहेको विश्व स्वास्थ्य संगठनको प्रतिवेदन। समाचार अब विस्तारमा। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि आफूसँग बहुमत प्रतिनिधि सभा सदस्यको समर्थन रहेको दावी गर्नुभएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्रीमा आफ्नो पार्टी एमाले र जनता समाजवादी पार्टी जसपाका गरी 153 प्रतिनिधिसभा सदस्यको समर्थन रहेको आधारसहित राष्ट्रपति समक्ष दावी गर्नुभएको छ। प्रधानमन्त्री ओलीले एमालेका 121 र जसपाका 32 गरी 153 सांसदको समर्थन आफूलाई रहेको पत्रसहित नेपालको संविधानको धारा 76(5) बमोजिम प्रधानमन्त्री पदका लागि दावी गर्नुभएको उहाँका प्रमुख सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो। सो दावी पत्रमा जसपाका तर्फबाट अध्यक्ष महन्त ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतो तथा एमालेका अध्यक्ष एवं दलका नेता ओलीले हस्ताक्षर गर्नुभएको छ। यसै गरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले 149 सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री पदमा दावी गर्नुभएको छ। सभापति देउवाले संविधानको धारा 76(5) बमोजिमको सरकार गठनका लागि विपक्षी दलको गठबन्धनका सांसदको हस्ताक्षरसहित आज राष्ट्रपतिको कार्यालयमा सो दावी गर्नुभएको हो। सभापति देउवाको दावीमा कांग्रेसका 61, नेकपा माओवादी केन्द्रका 49, नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका 26, जनता समाजवादी पार्टी नेपालका 12 र राष्ट्रिय जनमोर्चाका 1 गरी 149 प्रतिनिधि सभाका सांसदको हस्ताक्षर रहेको कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयो। राष्ट्रपति भण्डारीले संविधानको धारा 76 उपधारा 5 बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि आज जेठ 7 गते साँझ 5 बजेसम्म प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न संविधानको धारा 76 उपधारा 2 बमोजिमको प्रतिनिधि सभाका सदस्यलाई हिजो आह्वान गर्नुभएको थियो। जनता समाजवादी पार्टी नेपाल जसपा संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने निर्णय गरेको छ। सिंहदरबारमा आज जसपाका अध्यक्ष महन्त ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतो पक्षका सांसदको बैठकले अहिलेको परिस्थितिमा प्रधानमन्त्री ओलीका पक्षमा उभिने निर्णय गरेको हो। नेता महतोले प्रधानमन्त्री ओलीले मधेसका माग पूरा गराउने पहल गरिरहेकाले आफूहरूले उहाँलाई समर्थन जनाउने निर्णय गरेको जानकारी दिनुभयो। नेता महतोले हाम्रा मुद्दालाई वर्तमान सरकारले सकारात्मक रूपमा लिएको हुनाले प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने निर्णय गरिसकेको बताउनुभयो। बैठकमा बिहिबार प्रधानमन्त्री ओलीसँगको छलफलबारे अध्यक्ष ठाकुर र नेता महतोले आफ्ना सांसदहरूलाई ब्रिफिङ गर्नुभएको थियो। बैठकले निर्णय गर्ने अधिकार अध्यक्ष ठाकुरलाई दिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन दलहरूलाई आग्रह गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले दलहरूले वैकल्पिक सरकार बनाउन नसक्ने अवस्थामा आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन दलहरूलाई आग्रह गर्नुभएको हो। प्रधानमन्त्री ओलीले हिजो संविधानको धारा 76 उपधारा 5 बमोजिम वैकल्पिक सरकार बनाउन आफूले मार्ग प्रशस्त गरिदिएको उल्लेख गर्नुहुँदै आफूले छलेर सरकार कब्जा गर्न नखोजेको प्रष्ट पार्नुभयो।
यस्तो परिस्थितिमा वैकल्पिक सरकार बन्न सकेन, बन्न सक्दैन भने मलाई समर्थन दिनुहोस्। अरूभन्दा पनि बजेट जेठ 15 गते त ल्याउनै पर्छ सरकारले। त्यस कारण वैकल्पिक सरकार बन्ने अवसर दिने हो भने तत्काल दिन जरुरी छ। त्यो त कसैको अधिकार खोजेको कुरा त होइन नि। मैले भने मार्ग प्रशस्त गरिदिएको छु, मैले मार्ग प्रशस्त गरेको छु। अर्को सरकार बनाउनका लागि वैकल्पिक सरकार बनाउन आह्वान गर्ने समय दिने काम सम्माननीय राष्ट्रपतिज्यूबाट होस्। मैले भने त्यसमा षड्यन्त्र कहाँ भयो?
यही जेठ 15 गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता अनुसार अहिले नै वैकल्पिक सरकार बनाउन समय दिए सरकारका नीति तथा कार्यक्रम ल्याउन सजिलो हुने र बजेट तयार गर्न समय हुने भएकाले आफूले मार्ग प्रशस्त गरेको प्रधानमन्त्री ओलीले प्रश्न पार्नुभयो। उहाँले वैकल्पिक सरकार पनि बनाउन नसक्ने, विश्वासको मत पनि दिन नसक्ने भएपछि संविधान त मुलुक चुनावमा जाने तर त्यसको दोष भने आफूलाई दिन नमिल्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले राष्ट्रपति संस्था गणतन्त्रको प्रतीक भएकाले विवादमा नल्याउन समेत आग्रह गर्नुभयो। पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री ओलीले कोरोनाको महामारीमा भारतसँग खोपका लागि 20 लाख डोजको भुक्तानी दिइएको तर 10 लाख डोज ल्याउन बाँकी रहे पनि त्यो खोप ल्याउन प्रयास भइरहेको जानकारी दिनुभयो। भारतको सिंगो जनसंख्यालाई खोप दिइसकेपछि नेपाललाई दिने भन्ने भारतको अदालतको निर्णयमा पुनर्विचार हुने प्रधानमन्त्री ओलीले विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले युरोपियन देशहरूमा पनि खोपका विषयमा आफूहरूले कुराहरू गरिरहेको र उत्तरी छिमेकी चीनसँग पनि उच्च स्तरमा खोपका लागि कुराकानी भइरहेको जानकारी दिनुभयो।
हामीले भ्याक्सिन दक्षिण एसियामा भारतभन्दा पछि जो आफै उत्पादक हो उभन्दा पछि पहिलो राष्ट्रको रूपमा लगायौं। त्यसका निम्ति हामीले थप 20 लाख डोजका लागि त्यो एकैचोटि ल्याएर पनि फेरि के हुन्छ भने त्यो समयभित्र लगाउन सकिएन भने त्यो एक्सपायर हुन्छ। त्यस कारण हामीले क्रमशः नै ल्याउनु पर्ने हुन्छ। 20 लाख डोजको पैसा तिर्यौँ, 10 लाख डोज आयो तर 10 लाख डोज बाँकी भयो। यसै बीचमा इन्डियाको अदालतको फैसला पनि हामीलाई थाहा छ, इन्डियालाई नपुगिकन बाहिर नदिनु भन्ने खालको फैसला। र अरूतिर पनि हामी कुराकानी गरिराखेका छौँ, अमेरिका बेलायत विभिन्न देशहरूसँग पनि कुरा गरिराखेका छौँ, युरोपीय देशहरूसँग जसले सेरम लिने बुकिङ गराएका थिए त्यो उनीहरूले आफ्नै अन्त्यबाट उपलब्ध भएपछि नलिने भए भने त्यो पनि प्राप्त गर्न सकिने स्थिति छ कि, त्यसमा पनि हामी लागिराखेका छौँ।
प्रधानमन्त्री ओलीले कोरोना विरूद्धको खोप बाहेकका अन्य सामग्री अक्सिजन भेन्टिलेटर औषधिहरू अभाव नहुने गरी आवश्यक प्रबन्ध गरिएको बताउनुभयो। राष्ट्रपति विद्यादेवी भण्डारीले 7 मन्त्रालयको थप कार्यभार अर्को व्यवस्था नभएसम्मका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्ने गरी तोक्नु भएको छ। प्रधानमन्त्री ओलीको आजको सिफारिश बमोजिम गृह, ऊर्जा, जलस्रोत तथा सिंचाई, उद्योग, वाणिज्य तथा आपूर्ति, शहरी विकास, खानेपानी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र युवा तथा खेलकुद मन्त्रालयको कार्यभार तोकिएको हो। सर्वोच्च अदालतले हिजो रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म ती मन्त्रालयका मन्त्रीलाई मन्त्रीको हैसियतमा कुनै काम कार्यवाही नगर्न र गर्न नदिनु भनी अन्तरिम आदेश दिएको थियो। उप प्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना विरूद्धको खोप खरिद सरकारको पहिलो प्राथमिकता भएको बताउनु भएको छ। काठमाडौँको टोखामा राधास्वामी कोविड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टरको आज शुभारम्भ गर्नुहुँदै उहाँले अक्सिजन प्लान्ट र कोरोना विरूद्धको खोप उपलब्ध गराउने सरकारको पहिलो प्राथमिकता भएकाले G2G र B2B जुनसुकै माध्यमबाट पनि अक्सिजन प्लान्ट र खोप ल्याउनका लागि पहल भइरहेको बताउनुभयो। कोरोनाको त्रासबाट मुक्ति दिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले कोविड विरूद्धको लड़ाईको समग्र नेतृत्व गर्नुभएको बताउँदै उहाँले अहिले फैलिरहेका विभिन्न हल्ला र भ्रमको पछाडि नलाग्न सबैलाई आग्रह गर्नुभयो। काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले सञ्चालन गरेको 88 शैयाको आइसोलेसन केन्द्र निर्माणका लागि राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो। काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर साक्यले आइसोलेसन केन्द्र सञ्चालनमा आएपछि कोरोनाका बिरामीको उपचारमा थप राहत मिल्ने बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट। अब त रातै आउँछ।
अब रात तपाईको नेपाल टेलिकम, राष्ट्रको संचार।
दूध तथा दुग्धजन्य पदार्थको उपभोगका लागि सर्वसाधारणमा पशु सेवा विभागको अनुरोध। दूध एक पूर्ण आहार हो। यसमा पाइने कार्बोहाइड्रेट, प्रोटीन, फ्याट, भिटामिन र विभिन्न खनिज तत्वले मानिसको शारीरिक वृद्धिका साथै रोग विरूद्ध लड्न रोग प्रतिरोधात्मक क्षमताको समेत विकास गर्दछ। दूध तथा दुग्धजन्य पदार्थको सेवनले कोरोना लगायत विभिन्न रोग विरूद्धको लडाईमा धेरै सहयोग गर्न सक्दछ। दूध अमृत सराहु, त्यसैले रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गर्न, मन र मस्तिष्कमा ताजगी ल्याउन र स्वस्थ जीवनका लागि दूध तथा दुग्धजन्य पदार्थको नियमित सेवन गरौं। नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभागद्वारा जनहितमा जारी सन्देश।
अब बाँकी समाचार। सरकारले 13 अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एसडीयू जडानका लागि 17,87,70,000 रूपियाँ निकासा दिएको छ। भक्तपुर, जुम्ला, दोलखा, बाजुरा, बजाङ, डोटी, अछाम, सुलुखुम्बु, खोटाङ, ताप्लेजुङका जिल्ला अस्पतालका साथै मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका लागि सो रकम निकासा दिइएको अर्थ मन्त्रालयले जनाएको छ। कोविड 19 को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने सरकारको नीति अनुरूप अस्पताल एवं स्वास्थ्य प्रतिष्ठानलाई आज आर्थिक स्रोत उपलब्ध गराइएको हो। नेपालमा कोरोना भाइरसबाट आज थप 8,607 जना संक्रमित भएका छन्। आज 22,353 नमूनाको पीसीआर परीक्षण गर्दा 8,407 जना र 873 नमूनाको एन्टीजेन परीक्षण गर्दा 200 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या 4,97,052 पुगेको छ। यस्तै आज 177 जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या 6,024 पुगेको छ। नेपाली सेनाले विभिन्न समयमा सब व्यवस्थापन गरेको संख्या समेत गरी आज 177 जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ। यसै गरी आज थप 7,890 जना कोरोना संक्रमण मुक्त भएका छन्। हालसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमण मुक्त हुने दर 75.4% रहेको छ भने 1,16,192 जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपाल स्थित संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरूले आपतकालीन कोविड 19 योजना जारी गर्दै नेपालमा व्यक्ति तथा समुदायका लागि जीवनरक्षक सहायता जुटाउन अन्तर्राष्ट्रिय ऐक्यबद्धताका लागि आह्वान गरेका छन्। कोविड 19 महामारीका बीच नेपाल जटिल अवस्थामा पुगेको भन्दै संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरूले आज नेपाल कोविड 19 प्रतिकारी योजना जारी गर्दै महामारीबाट प्रभावित सबैभन्दा संकटासन्न 7,50,000 जनालाई आगामी 3 महिनासम्म सहयोग गर्न एउटा आपतकालीन प्रतिकारी योजना परिचालनका निमित्त 8,37,00,000 अमेरिकी डलर बराबरको सहयोगका लागि आह्वान गरेको हो। अस्ट्रेलियाले कोविड 19 विरूद्धको प्रतिकारका लागि नेपाल सरकारलाई 63,50,00,000 रूपियाँ उपलब्ध गराउने भएको छ। अत्यावश्यक उपकरण अक्सिजन सहितका स्वास्थ्य सामग्री खरिद तथा प्रादेशिक अस्पताल र त्यहाँ कार्यरत स्वास्थ्य कर्मीका लागि व्यक्तिगत सुरक्षा उपकरण खरिद गर्न सो रकम प्रदान गरिएको नेपाल स्थित अस्ट्रेलियाली राजदूतावासले जनाएको छ। नेपालका लागि स्थानीय तहमा आम नेपालीका बीच कार्यरत अमेरिकी, बेलायती, जापानी र राष्ट्रसंघीय निकाय मार्फत सहायता परिचालन गरिने दूतावासले जनाएको छ। सभामुख अग्निप्रसाद सापकोटाको पहलमा सिन्धुपाल्चोकको चौतारा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ। कोविड 19 को दोस्रो लहरका कारण जिल्लामा कोविड संक्रमितको संख्या बढ्दै जाँदा उपचारका लागि अक्सिजनको चरम अभाव भएपछि चौतारा अस्पतालको माग अनुसार स्वास्थ्य र अर्थ मन्त्रालयसँगको समन्वयमा सभामुखले अक्सिजन प्लान्ट स्थापनाका लागि पहल गर्नुभएको हो। दुवै मन्त्रालयमा पत्राचार एवं समन्वय गरी प्लान्ट स्थापनाको काम अघि बढ़ाइएको सभामुखको सचिवालयले जनाएको छ। कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेजको भवनमा आइतबारदेखि कोरोना संक्रमितहरूको उपचार शुरू हुने भएको छ। तत्काल 50 शैयाको व्यवस्थापन गरेर आइतबारबाटै संक्रमितहरूको उपचार शुरू गर्ने अन्तिम तयारी भइरहेको छ। यो सँगै संक्रमितहरूको उपचारमा थप सहजता आउने अपेक्षा गरिएको छ। कैलालीबाट संवाददाता भानुभक्त आचार्यको रिपोर्ट।
कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेजको भवनमा आइतबारबाट कोरोना संक्रमितको उपचार शुरू हुने भएको छ। नेकपा एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टको पहलमा कोरोना उपचार केन्द्र स्थापना गरिएको हो। अहिले मेडिकल कलेजमा 50 वैया तयार गरिएको छ। शनिबारसम्म अक्सिजन कैलाले पुग्ने र त्यस लगत्तै आइतबारबाट उपचार शुरू हुने उहाँका स्वकीय सचिव हितेश ओझाले जानकारी दिनुभयो।
अक्सिजन सपोर्ट चाहिने संक्रमितहरूलाई त्यहाँ राख्ने, अलिकति सिरियस कोविड पेसेन्टहरूलाई अन्तै डाइभर्ट गर्ने।
मन्त्री भट्ट र प्रतिनिधि सभा सदस्य नारदमुनि राणाको पहलमा 200 सिलिण्डर अक्सिजन कैलाले आइरहेको हो। गेटा मेडिकल कलेजमा अक्सिजन दिनुपर्ने कोरोना संक्रमितको उपचार हुने जनाइएको छ। आईसीयू र भेन्टिलेटरमा राख्नुपर्ने जटिल प्रकारका संक्रमितलाई सेती प्रादेशिक अस्पताल रेफर गरिनेछ। अहिले सेती अस्पतालमा बेड अभाव भइरहेको छ। गेटामा संक्रमितको उपचार शुरू भए केही सहज हुने अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठ बताउनुहुन्छ।
गाउँतिरबाट आउने पनि उतै बाँडिएको छ, खालि धनगढी नगरपालिका र आसपासको पालिकाहरूको आउने भयो नि त, त्यसले गर्दा धेरै नै सहज हुन्छ।
जिल्ला प्रशासन कार्यालय कैलालीले पनि तत्काल आइसोलेसन निर्माण गरेर सेवा दिने विषयमा अन्तिम तयारी गरेको छ। अहिले नयाँ भेरिएन्टको कोरोना संक्रमण फैलिरहेको अवस्थामा नयाँ आइसोलेसन भन्दा उपचारमा सहज हुने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो।
अहिलेको हाम्रो मौजात जुन छन् आइसोलेसनहरू त्यो चाहिँ प्राप्त हुने देखिँदैन, पछि यसलाई त्यो खालको रूपमा पूर्ण गर्न सकिएला हामीले
दुई सदा अघिदेखि नै संघीय सरकारले गेटामा 2000 शैयाको कोरोना उपचार केन्द्रको स्थापना गर्ने तयारी थालेको थियो। अहिले 50 शैया शुरू गरेर फेरि बढाइने योजना तयार गरिएको छ। भानुभक्त आचार्य, रेडियो नेपाल, कैलाली।
पूर्व प्रधान न्यायाधीश र पूर्व प्रमुख निर्वाचन आयुक्तहरूले निर्वाचन प्रणाली र पद्धतिमा व्यापक सुधारको खाँचो औल्याउनु भएको छ। नेपाल कानून समाज, नीति फाउण्डेशन, कन्स्टिट्यूशन वाच ग्रुपद्वारा आज आयोजित भर्चुअल अन्तर्क्रियामा उहाँहरूले आम जनताको आशा र भरोसा रहेको निर्वाचन आयोगले अहिले प्राप्त भइरहेकै अधिकारको उच्चतम प्रयोग गर्दै आचार संहिता उल्लंघन र खर्च पारदर्शिता नगर्ने उम्मेद्वारहरूलाई हदैसम्मको कार्यवाही गरेको खण्डमा विकृति र विसंगति अन्त्य भई लोकतन्त्र सुदृढीकरणमा योगदान पुग्ने धारणा राख्नुभयो। पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठले पारदर्शी बिनाको खर्चिलो निर्वाचनले लोकतन्त्रमाथि नयाँ नयाँ चुनौती थप्ने हुनाले आयोगले प्राप्त अधिकारको अधिकतम प्रयोग गरी त्यसलाई रोक्नेतर्फ विशेष भूमिका खेल्न सुझाव दिनुभयो। पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले संवैधानिक आयोगका पदाधिकारी नियुक्ति दलीय भाग बण्डामा नभई क्षमता र विज्ञताका आधारमा हुनुपर्ने धारणा राख्नुभयो। पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले नतिजा घोषणा गरेर मात्र नभई कति गुणस्तरको निर्वाचन भयो भन्ने पाटोमा हेरिनुपर्नेमा जोड़ दिनुभयो। पूर्व प्रमुख निर्वाचन आयुक्त दोलख बहादुर गुरूङले निर्वाचनलाई सर्वस्वीकार्य गर्न सबै सरकारवाला निकायको पूर्ण सहयोग र सहभागिता आवश्यक पर्ने बताउनुभयो। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन प्रक्रियालाई स्वच्छ, स्वतन्त्र, भयरहित, पारदर्शी र मितव्ययी तुल्याउन 5 वर्षे रणनीतिक योजनाका साथ सुधार र परिमार्जनका धेरै काम अघि बढ़ाइएको बताउनुभयो। कोरोना कहरको बीच पनि पर्वतमा विकास निर्माणको काम निरन्तर अघि बढ़िरहेको छ। स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर राष्ट्रिय गौरवका सड़क आयोजनासँगै अन्य विकास निर्माणका काम जेठ मसान्तसम्ममा सक्ने गरी तीव्र रूपमा अघि बढ़िरहेको छ। पर्वतबाट संवाददाता रोशन तिवारीको रिपोर्ट।
कोरोनाको दोस्रो लहरको संक्रमण तीव्र गतिमा फैलिरहेको छ, तर पर्वतमा मध्य पहाड़ी लोकमार्गको काम भने रोकिएको छैन। पर्वतको 24 किलोमिटर खण्ड असारसम्म सक्ने गरी जिल्लामा अहिले धमाधम काम भइरहेको हो। मध्य पहाड़ी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनी:
मध्य पहाड़ी लोकमार्ग आयोजना अन्तर्गत पर्वत जिल्लामा निर्माण कार्य भइरहेको छ। धेरै ठाउँमा कालो पत्री गर्ने कामको फर्स्ट कोट गर्ने काम सम्पन्न भएको छ भने सेकेन्ड कोटको लागि तयारी गरिरहेका छन्। समग्र रूपमा भन्दाखेरि जेठको मसान्तसम्ममा सम्पूर्ण काम सक्ने योजनामा निर्माण दशै लागिरहेका छन्। कोविडको महामारीले निर्माण कार्यलाई असर गरेको छैन।
पहिलो चरणको कोरोना संक्रमणमा धेरै कामदार घर फर्किए पनि दोस्रो लहरको संक्रमणमा भने मजदूरहरू कार्यस्थलमै छन्। आयोजना स्थलमै खाने र बस्ने सुविधा दिएको हुनाले मजदूरको अभाव छैन। जिल्लाको मोदी गाउँपालिकामा निर्माणाधीन 3 वटा जलविद्युत आयोजनाको काम पनि कोरोनाका कारण रोकिएको छैन। मध्य मोदी जलविद्युत आयोजनाका प्रशासन प्रमुख अनुज बानिया:
कोविडले काम रोकिएको छैन, मान्छे पनि छ, हाल टनेलको फिनिसिङको काम, पावर हाउस उठाउने काम, हेड हाउसको काम र ग्यामिन साइमिन लगाउने प्रोटेक्सन गर्ने काम भइरहेछ। स्वास्थ्यको मापदण्ड अप्नाएर हाम्रो काम सुचारू गरिरहेछौ।
पर्वतमा 7 वटा ग्रामीण सड़कमा कालोपत्री र स्तरोन्नतिको काम भइरहेको छ। जिल्ला पूर्वाधार विकास कार्यालय मार्फत हुन थालेका सड़क स्तर वृद्धि र कालोपत्रीको काम पनि निरन्तर रूपमा चलेको कार्यालयका प्रमुख कृष्ण आचार्यले बताउनुभयो।
गत वर्ष भन्दा यो वर्ष चाहिँ अलिक सहजै छ, गत वर्ष थप्पै भयो, स्थानीय तहमा ठुलो समस्या देखिया छैन। सामान ल्याउने जस्तो ढुङ्गा गिटी बालुवा ल्याउने कुरा, रोड ल्याउने कुरा, डकुमेन्ट ल्याउने कुरामा नि कामको मामिलामा हामी नरोक्ने नै भन्नुभयो उहाँले जारी गरेको पासलाई चाहिँ जिल्लाभित्र चाहिँ सहजै एक्सेप्ट भयो।
जिल्लाका विकासीय अड्डासँगै स्थानीय सरकारले पर्वत जिल्लामा गत वर्ष कोरोनाका कारण गर्न नसकेका विकास निर्माणका काम यस वर्ष शुरू गरेका थिए। ती विकास निर्माणका काममा स्वास्थ्य सुरक्षाका उपाय अपनाएर कामदार खटाउन भनिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताउनुभयो।
कोविडको बेला त विकास निर्माणको कार्यलाई फेरि नरोकेर निर्बाध रूपमा विकास निर्माणसँग सम्बन्धित सम्पूर्ण सामग्रीहरू ल्याउन दिएर लेबरहरूको आवश्यक पर्यो भने बाहिर भएकोलाई सम्पूर्ण स्वास्थ्य सुरक्षाको मापदण्ड अप्नाएर छुट्टै राखेर काम गर्नका लागि चाहिँ छुट दिएका छौँ।
अहिलेसम्म कोरोनाले विकास निर्माणलाई असर गरेको छैन, तर देशभर कोरोना संक्रमण बढ्दै जाँदा पर्वतको विकास निर्माणमा फेरि समस्या हुने त्रास भने कायमै छ। रोशन तिवारी, रेडियो नेपाल पर्वत।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या हाल सार्वजनिक भएको तथ्याङ्क भन्दा 3 गुणासम्म बढ़िरहेको जनाएको छ। विश्व स्वास्थ्य संगठनका सहायक प्रबन्ध निर्देशक समीरा अस्माले आज एक प्रतिवेदन सार्वजनिक गर्दै कोरोना भाइरसबाट मृत्यु हुनेको हाल सार्वजनिक तथ्याङ्क 34 लाख रहेकोमा यो संख्या 60 देखि 80 को बीचमा रहेको बताउनु भएको हो। त्यस्तै दिल्लीमा आज ब्ल्याक फंगसका 197 नयाँ संक्रमित भेटिएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा बसोबास गरिरहेका एसियाली र प्रशान्त क्षेत्रका मानिस विरूद्ध घृणाजन्य अपराध रोक्ने विधेयकमा हस्ताक्षर गर्नुभएको छ। कोविड 19 पछि अमेरिकामा घृणा र जातिभेद जस्ता गतिविधिहरू बढ़नुका साथै कतिपय एसियाली मुलुकका अमेरिकीमाथि सार्वजनिक स्थलमै आक्रमण हुन थालेपछि घृणाजन्य अपराध रोक्न भन्दै राष्ट्रपति बाइडेनले सो विधेयकमा हस्ताक्षर गर्नुभएको हो। इजरायल र प्यालेस्टाइनी लड़ाकू समूह हमास बीच आजदेखि युद्धविराम लागू भएको छ। इजरायल र हमास बीच युद्धविरामको घोषणासँगै प्यालेस्टाइनी नागरिक खुशीले मध्यरातमै गाजाका सड़कमा निस्किएर खुशियाली मनाएका थिए। युद्धविरामको घोषणाको स्वागत गर्नुहुँदै अमेरिकी राष्ट्रपति जो बाइडेनले अब दिगो शान्ति स्थापित गर्ने यो अभूतपूर्व मौका भएको बताउनु भएको छ।
सरकारले देशभरका विभिन्न 13 अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एसडीयू जडानका लागि थप 17,87,70,000 रूपियाँ निकासा दिने भएको छ। अक्सिजन प्लान्ट स्थापना तथा एसडीयू जडानका लागि सरकारले भक्तपुर क्यान्सर अस्पतालका लागि 2 करोड़, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका लागि 5 करोड़ 12,70,000, चरिकोट अस्पतालका लागि 1,55,00,000, जिरी अस्पतालका लागि 80,00,000, बाजुरा अस्पतालका लागि 75,00,000, बझाङ अस्पतालका लागि 1,55,00,000 रूपियाँ निकासा गरेको अर्थ मन्त्रालयले जनाएको। यसै गरी डोटी अस्पतालका लागि 80,00,000, अछाम अस्पतालका लागि 75,00,000, सोलखुम्बु अस्पतालका लागि 75,00,000, खोटाङ अस्पतालका लागि 75,00,000, ताप्लेजुङ अस्पतालका लागि 75,00,000, सूर्य विनायक अस्पतालका लागि 75,00,000 र मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका लागि 1,55,00,000 रूपियाँ निकासा गरिएको अर्थ मन्त्रालयले जनाएको छ। नेपालमा विदेशी सिमेन्टको आयात कटौती तथा निर्यात प्रवर्धन गर्न वैदेशिक लगानीमा थप सिमेन्ट उद्योगहरू खोल्न उपयुक्त हुने नेपाल राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ। नेपालमा सिमेन्ट उद्योगमा वैदेशिक लगानी आर्थिक सामाजिक प्रभाव विषय अध्ययनले नेपालमा उपलब्ध चुनढुङ्गा खानीलाई समुचित उपयोगमा ल्याई सिमेन्टको बढ्दो आन्तरिक माग परिपूर्ति गर्न वैदेशिक लगानीमा थप सिमेन्ट उद्योगहरू खोल्न दिनु उपयुक्त हुने सुझाव दिइएको छ। अध्ययनले सिमेन्ट उद्योगको सञ्चालनबाट व्यापारिक र रोजगारीका अवसरहरू सिर्जना भएको, उद्योग वरिपरि रहेका जमीनको मूल्य वृद्धिका कारण वेल्थ इफेक्ट लगायतका सकारात्मक प्रभावहरू परेको भए तापनि वातावरणीय प्रदूषण सम्बन्धी नकारात्मक असर समेत परेको उल्लेख गरिएको छ। हाल नेपालमा सञ्चालित 55 सिमेन्ट उद्योगहरू मध्ये 3 प्रत्यक्ष विदेशी लगानीका, 2 सरकारी स्वामित्वका र 50 निजी स्वामित्वका रहेका छन्। 55 सिमेन्ट उद्योगहरूबाट 74,90,000 मेट्रिक टन सिमेन्ट उत्पादन भएको छ भने 15,60,000 मेट्रिक टन आयात भएको अध्ययनले देखाएको छ। शुक्रबार नेपाली बजारमा सुनको मूल्य 400 रूपियाँले घटेर कारोबार भएको छ। बिहिबार प्रतितोला 93,700 रूपियाँ रहेको सुन शुक्रबार 93,300 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिनको तुलनामा शुक्रबार सामान्य गिरावट भए पनि सुनको मूल्य एक सातामा तोलामा 1,700 रूपियाँले वृद्धि भएको छ। शुक्रबार चाँदी तोलामा 10 रूपियाँले घटेर प्रतितोला 1,350 रूपियाँमा कारोबार भएको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रति अंश 1,875.80 डलर र चाँदी प्रति अंश 27.76 डलरमा कारोबार भएको छ।
अब खेलकुद समाचार अजय बमबाट।
सन् 2023 अस्ट्रेलिया र न्यूजील्याण्डले संयुक्त रूपमा आयोजना गर्ने फिफा महिला विश्वकपको मिति घोषणा भएको छ। फिफा परिषदको बैठकले महिला विश्वकपको मिति टुङ्गो लगाएको हो। विश्वकप 2023 जुलाई 20 देखि अगस्त 20 हुनेछ। न्यूजील्याण्डको क्ल्यान्डमा विश्वकपको उद्घाटन र अस्ट्रेलियाको सिडनीमा फाइनल खेल हुनेछ। पहिलो पटक महिला विश्वकप जुलाई अगस्तमा हुन लागेको हो। यसअघिका संस्करण जूनको शुरूआत अथवा सेप्टेम्बर नोभेम्बरमा हुँदै आएको थियो। आठौं संस्करणको विश्वकपमा टीम संख्यामा वृद्धि गरी 32 पुर्याएको छ। विश्वकप छनौटका खेलहरू वर्षको अन्त्यबाट शुरू गरिने फिफाले जनाएको छ। पुरुष टीमको विश्वकप भने सन् 2022 नोभेम्बर डिसेम्बरमा कतारमा हुनेछ। त्यसका लागि अहिले छनौट खेलहरू सञ्चालन भइरहेका छन्। फिफाले अन्डर 17 महिला विश्वकपको पनि मिति तोकेको छ। भारतमा हुने विश्वकप सन् 2022 अक्टोबर 11 देखि 30 हुनेछ। कोस्टरिकामा हुने अन्डर 20 महिला विश्वकप 2022 अगस्त 10 देखि 28 आयोजना हुनेछ। अर्जेन्टिनाका महान फुटबलर डिएगो म्याराडोनाको निधनमा स्वास्थ्यकर्मी दोषी पाइएको छ। म्याराडोनाको निधनमा 7 स्वास्थ्यकर्मी दोषी पाइएको स्पेनिस पत्रिका मार्कले जनाएको छ। म्याराडोनाको निधनमा दोषी देखिएका स्वास्थ्यकर्मीमाथि मुद्दा समेत चलाइने भएको छ। अदालतले दोषी ठहर गरेका उनीहरूले 8 देखि 25 वर्षसम्म जेल सजाय भोग्नुपर्नेछ। दोषी पाइएका स्वास्थ्यकर्मीहरू म्याराडोनाको निधन अघि स्वास्थ्य सहयोगीको रूपमा रहेका थिए, जसमा म्याराडोनाको शल्यक्रिया गरेका डाक्टरदेखि उनको घरमा काम गर्ने नर्ससम्म रहेका छन्। गत महिना चिकित्सकहरूको एक विशेषज्ञ टोलीले स्वास्थ्यकर्मीहरूको लापरवाही र हेलचक्राईकै कारण म्याराडोनाको निधन भएको रिपोर्ट सार्वजनिक गरेको थियो। म्याराडोनाको गत नोभेम्बरमा 60 वर्षको उमेरमा निधन भएको थियो। म्याराडोनाको निधनपछि चिकित्सकको एक टोलीले अनुसन्धान थालेको थियो।
अब मौसम सम्बन्धी जानकारी। आज राति प्रदेश एक र प्रदेश दुई लगायत देशका पहाड़ी भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा नयाँ सरकार गठनका लागि दावी। आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन दलहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। 13 अस्पतालमा अक्सिजन प्लान्ट र एचडीयू जडानका लागि अर्थ मन्त्रालयबाट 70,87,00,000 निकासा। नेपालमा आज थप 8,607 जनामा कोरोना संक्रमण पुष्टि। संक्रमणबाट आज 177 जनाको मृत्यु। 7,890 जना संक्रमण मुक्त। र विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या हाल सार्वजनिक भएको तथ्याङ्क भन्दा 3 गुणासम्म बढ़िरहेको विश्व स्वास्थ्य संगठनको प्रतिवेदन। यसका साथै साँझ 7 बजेको समाचार यही पूरा हुन्छ। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्ते।